اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ تمام تعریفیں خدائے وحدہ لا شریک کے لیے، اور درود و سلام حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم اور آپ کی آل پاک پر۔ ناظرین کرام، سحر عالمی نیٹورک کی جانب سے براہ راست نشر ہونے والے پروگرام راہ زندگی کے ہمراہ آپ کا میزبان کفایت حسین حاضر خدمت ہے۔ اس پروگرام میں میں آپ کو اپنی جانب سے اور اسٹوڈیو میں موجود اپنی ٹیم کی جانب سے بہت بہت خوش آمدید کہتا ہوں، اور آپ جہاں کہیں بھی ہمارا یہ پروگرام دیکھ رہے ہیں، آپ تمام ناظرین کی خدمت میں دل کی گہرائیوں سے ہدیہ سلام پیش کرتا ہوں۔ اور اس کے ساتھ ہی ساتھ یہ جو رجب کا مہینہ چل رہا ہے، اس میں جو بہت سی عیدیں ہیں ان کی مناسبت سے مبارکباد پیش کرتا ہوں۔ ناظرین، کل کی جو آنے والی تاریخ ہے بڑی اہم تاریخ ہے، اور کچھ ممالک میں جو آج کی تاریخ ہے یعنی 10 رجب حضرت امام محمد تقی علیہ السلام کی ولادت باسعادت کی تاریخ ہے، اس مناسبت سے دنیا کے تمام مسلمانوں کی خدمت میں ہدیہ تبریک اور تہنیت پیش کرتے ہیں۔ اور اس کے بعد پھر حضرت علی علیہ السلام کی ولادت 13 رجب کو، اور رجب کے جو بڑے اہم ایام ہیں جن کو ایام 20 کہا جاتا ہے، وہ بھی شروع ہونے والے ہیں۔ آپ تمام ناظرین سے دعاؤں کی التماس ہے، اور انشاءاللہ ہم بھی آپ کے لیے دعا گو ہیں۔ ناظرین، ہماری گفتگو اسلامی احکام کے حوالے سے ہوتی ہے، اور آپ جو سوالات ہم سے کرتے ہیں وہ ہم اپنے مہمان کی مدد سے ان کے جوابات آپ تک پہنچانے کی کوشش کرتے ہیں۔ پروگرام کا پہلا حصہ آپ جانتے ہیں، سلسلہ وار گفتگو ہے، ایک موضوع پر گفتگو ہوتی ہے، لیکن اس کے بعد آپ کے سوالات ہوتے ہیں۔ تو اگر آج بھی کوئی آپ کے ذہن میں سوال آ رہا ہے تو آپ فوراً ہمیں یا تو ایس ایم ایس کیجئے، واٹس اپ کے ذریعے آپ ہمیں بھیج دیجئے، اور اگر ریکارڈ کر کے بھیجیں تو اور بہتر ہے، اور اس میں اپنا نام بھی بتائیں کہ میرا یہ نام ہے اور میں اس جگہ سے، یعنی اپنے وطن کا نام بھی بتائیں کہ فلاں جگہ سے میں سوال کر رہا ہوں۔ اس سے سب سے بڑا فائدہ یہ ہوگا کہ جو آپ کی آواز میں آپ کا سوال نشر کیا جائے گا تو اس میں آپ کا نام بھی ہوگا اور آپ کی جگہ کا نام بھی ہوگا۔ تو ہمارا ساتھ دیجئے۔ آج بھی ہمارے ساتھ ہیں جناب حجت الاسلام زرغام حیدر رضوی صاحب قبلہ، تو آپ ہمارا ساتھ دیجئے، قبلہ سے ملاقات کرتے ہیں اور اس کے بعد اپنی گفتگو کا باقاعدہ آغاز کرتے ہیں۔ قبلہ، السلام علیکم۔
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ۔
حضور، بہت شکر گزار ہیں کہ ایک مرتبہ اور آپ نے ہماری دعوت کو قبول فرمایا اور آپ اسٹوڈیو تشریف لائیں۔
جی، میں خداوند متعال کا شکر ادا کرتا ہوں کہ اس نے اس بندہ حقیر کو بیان احکام کی توفیق عطا فرمائی، اور آپ کا اور آپ کی پوری ٹیم کا، اور اسی طریقے سے تمام ناظرین کرام کا شکر گزار ہوں جی کہ وہ بہت ہی انہماک کے ساتھ اور بہت ہی غور و خوض کے ساتھ جی اس پروگرام کو دیکھتے ہیں اور اہم مطالب کی طرف جو ہے بندے کو متوجہ کرتے ہیں۔
جی بالکل، اور حضور خوش آمدید کے ساتھ ساتھ آپ کو مبارکبادی پیش کرتے ہیں۔
اسی طریقے سے آپ کی خدمت میں اور آپ کی پوری ٹیم اور تمام ناظرین کی خدمت میں اس بابرکت عید کی تبریک و تہنیت عرض کرتا ہوں۔
جی بہت شکریہ، اجازت دیجیے ہم اپنے سوالات کا سلسلہ شروع کرتے ہیں۔ حضور، ہماری گفتگو چل رہی تھی تیمم کے حوالے سے۔ تیمم میں کچھ چیزیں بیان کی گئی تھیں، مثال کے طور پر کہ کس حد تک تلاش کرنا ہے، صرف پانی نہ ہونے کی صورت میں ہمیں تیمم کر لینا چاہیے، یا اس کے کچھ شرائط بھی ہیں۔ آج ہم آپ سے یہ جاننا چاہیں گے کہ کتنی چیزیں ایسی ہیں کہ جن تیمم میں، یعنی کتنی چیزیں واجب ہیں اور کس طریقے سے تیمم کیا جائے گا۔ دیکھیے، یہ سوال ایک ایسا ہے کہ یعنی بڑے بڑے افراد جو ہیں، اگرچہ بالکل سامنے کی چیز ہے، لیکن مشکلات کا سامنا ان کے سامنے یعنی کرتے ہیں اس میں جب آتے ہیں کہ تیمم کیسے کیا جائے۔ تو پہلے تو ہم یہی آپ سے جانیں گے کہ تیمم میں کتنی چیزیں واجب ہیں، اور پھر گزارش کریں گے کہ آپ ہمیں کر کے بھی دکھائیے کہ ہمیں کس طریقے سے تیمم کرنا چاہیے۔
جی، اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ قال اللہ الحکیم، فلم تجدوا ماء فتیمموا صعیدا طیبا فامسحوا بوجوہکم وایدیکم منہ۔ سورہ مائدہ کی آیہ کریمہ جس میں تیمم کا حکم دیا گیا۔
جی،
الفاظ یہ ہیں، اگر تم پانی جو ہے نہ پا پاؤ
جی
تو پاک مٹی پہ تیمم کرو۔
صحیح،
اور اس کے بعد جو ہے فامسحوا بوجوہکم،
جی
اپنے چہروں کو اور اپنے ہاتھ کو مٹی کے ذریعے سے مسا دو۔
جی،
وہ مسئلہ فقہی کے لحاظ سے تیمم میں 4 چیزیں واجب ہیں۔
جی،
سب سے پہلی چیز نیت ہے۔
صحیح،
آدمی جو تیمم کر رہا ہے، جس طریقے سے وضو میں نیت ہے، غسل میں نیت ہے،
جی
نماز وغیرہ میں نیت ہے، ایسے ہی تیمم کے اندر جو ہے نیت کرنا ہے۔
بے شک،
نیت کرنے کے بعد جو ہے دوسری چیز جو ضروری ہے اور واجب ہے،
جی
دونوں ہاتھوں کو زمین پر مارنا۔
صحیح،
رکھنا نہیں،
جی
مارنا۔
جی،
تیسری چیز جو واجب ہے تیمم کے اندر، وہ پورے ہاتھ سے پوری پیشانی کا مسا کرنا۔
جی،
چوتھی چیز جو واجب ہے،
جی
دونوں ہاتھوں کو کلائیوں کی اس حد تک جو
جی
جوڑ ہے،
جی جی
یہ مسا کرنا. اب کس طریقے سے یہ مسا ہوگا؟
جی
تو دیکھیے سب سے پہلے انسان جو ہے حواجب کو دور کرے. اگر کوئی چیز حاجب ہے مانے ہو رہی ہے,
کوئی رکاوٹ اگر
رکاوٹ, مثلا یہ انگوشتر انگوٹھی ہم پہنے ہوئے ہیں, پہلے انگوٹھی کو نکال کے جو ہے باہر کر دیجیے.
بالکل صحیح.
اس کے بعد نیت کیجیے.
صحیح.
مثلا تیمم کرتا ہوں واجب قربتن اللہ.
جی.
نیت کرنے کے بعد زمین پر ہاتھ کو ماریے.
جی.
دیکھیے ایک ہے ہاتھ کو رکھ دینا.
جی.
اکثر علماء کے نزدیک جو ہے ہاتھ کا رکھنا کافی نہیں ہے.
صحیح.
مٹی سامنے ہے.
جی.
اس کو لوگوں نے چپکے سے ہاتھ رکھا.
جی.
اور چپکے سے جو ہے مسا کر لیا, ایسے نہیں.
صحیح.
بلکہ مارنا.
جی.
خوب مارنے کے بعد ہلکا سا جھاڑ دیجیے. اللہ تو جھاڑنا واجب نہیں ہے,
ضروری نہیں ہے. جی.
جھاڑ دیجیے. تو دو چیز ہو گئی, ایک نیت کیا ہم نے.
صحیح.
اور دوسرے کہ زمین کو, زمین یا اس چیز پر ہاتھ کو مارا.
جی.
جس کے اوپر تیمم کرنا صحیح ہے.
جی.
اس کے بعد جو ہے پورے ہاتھ کی ہتھیلی سے.
صحیح.
کو پوری پیشانی کا مسا کرنا.
جی.
دیکھیے میں اس وجہ سے اس کی وضاحت دینا چاہتا ہوں.
جی.
عام طریقے سے جو تیمم ہمارے یہاں بتایا جاتا ہے.
جی.
وہ اس طریقے سے رکھتے ہیں ہاتھ کو اور گھنٹوں رگڑتے ہیں ادھر سے ادھر.
جی.
وہ کہتے ہیں چونکہ توضیح المسائل میں لکھا ہوا ہے کہ پورے ہاتھ سے, یعنی پورے ہاتھ کی ہتھیلی سے.
جی.
پوری پیشانی کا مسا.
جی.
لیکن اس سے وہ مراد نہیں ہے جو لوگ سمجھتے ہیں.
جی.
بچپن میں ہم کو بھی یہی تعلیم دی گئی تھی.
صحیح.
لیکن جب میں نے تحقیق کیا تو اس کے معنی یہ ہیں.
جی.
کہ یعنی سب ملا کے ایسا نہیں کہ آپ ایک ہاتھ سے ادھر وہ مسا کر لیجئے.
جی.
ایک ہاتھ سے ادھر مسا کر لیجئے.
جی.
یا ہاتھ کے مثلا گوشے سے.
جی.
جو جوڑیے دونوں گوشوں کو ایسے کر لیجئے, نہ ایسے نہیں.
جی.
بلکہ دیکھیے میں وضاحت کر دوں اس کی.
جی.
یہ ہاتھ کو آدمی جو ہے جوڑے اس طریقے سے.
صحیح.
جوڑنے کے بعد جو ہے بالوں کے اگنے کی جگہ سے لے کے.
جی.
یہ پیشانی کا آخری سرا جسے ناک کی جڑ
کے اوپر کا حصہ,
ناک کے اوپر کا حصہ.
جی.
ناک کی جڑ کہہ لیجئے.
جی.
یہاں تک یہ حواجب, یہ چیز بھی شامل ہو جائے.
جی.
اور یہ جبینین جسے عربی میں کہتے ہیں, یہ دو چیز
دونوں طرف کی جو یہ کنپٹی, جس
کنپٹی نہ کنپٹی تو یہ آ جائے گی.
جی.
یہ اوپر پیشانی کا حصہ,
پیشانی کے بالوں سے خالی جو جگہ,
بالوں کے اگنے کی جگہ.
بالکل.
دیکھیے اس طریقے سے ہاتھ کو جو ہے یہاں رکھ کے.
صحیح.
پوری پیشانی کا مسا ہم کو کرنا ہے.
جی.
پورے ہاتھ سے.
صحیح.
اس کے بعد جو ہے یہ سیدھے ہاتھ کو لے آئے.
جی.
اور یہاں انگوٹھا جو دیکھ رہے ہیں آپ.
جی جی.
یہ اس کو یہاں سے جوڑے.
صحیح.
اسے کہتے ہیں پورے ہاتھ سے پوری پیشانی کا مسا.
صحیح.
اور تھوڑا سا اگر یقین کرنے کے لیے یہ حصہ جو ہے
لے لیں.
یہ ہے پورے ہاتھ کی ہتھیلی سے پوری پیشانی کا مسا.
اچھا, وہ جو ادھر لے کے جاتے ہیں ادھر لے کے جاتے ہیں وہ سب
وہ اشتباہ ہے. البتہ ہم باطل نہیں کہہ سکتے.
جی. لیکن اصل یہ ہے,
اصل یہ ہے. دیکھیے ایک عبارت جو ہے صاحب عروا نے اسی لیے جو ہے.
جی.
یہاں بیان کی ہے.
جی.
جس کے معنی یہ ہیں کہ وہ فرماتے ہیں کہ مثلا معنی یہ نہیں ہے.
جی.
کہ آدمی پوری ہتھیلی کو جو ہے پوری پیشانی پہ ملے
گھمائے.
اصل یہ ہے کہ پورے ہاتھ سے پوری پیشانی کا مسا ہونا چاہیے.
صحیح.
یہ ہے اس معنی.
جی بالکل حضور, بہت شکریہ.
اور اس کے بعد جو ہے پیشانی کے بعد جو چوتھی چیز ہے.
جی.
بائیں ہاتھ کے ہتھیلی اور پورے حصے سے دائیں ہاتھ کا مسا کریں.
جی.
وہ کس طریقے سے کریں؟
جی.
بعض لوگ ایسے رکھتے ہیں.
جی. جی.
اور یہ کھینچتے ہیں, باطل ہے.
لیکن وہ انگوٹھی نکلی رہے گی.
انگوٹھی اب ہم نے پہن لیا.
جی بالکل.
انگوٹھی اس کو جو ہے یہ تاکہ یقین ہو جائے.
جی.
کہ یہ پورا حصہ جو ہے.
جی.
تیمم میں آ گیا ہے.
صحیح.
ہاتھ یہ اوپر اس طریقے سے رکھیے.
جی.
یہ جوڑ جو ہے اس کے اوپر رکھیے.
جی.
اس کے بعد جو ہے یہ ہے پورے. صحیح. ہاتھ سے پوری پشت کا مسا.
بے شک.
اس طریقے سے لائیے.
جی.
اور یہ
پورے ہاتھ کا مسا, پشت کا مسا ہو گیا.
پوری انگلی تک.
جی.
اور اس کے بعد دائیں ہاتھ
اسی
سے بائیں ہاتھ کی پشت کا مسا.
صحیح.
اس طریقے سے.
جی.
صحیح.
جی.
یہ ہو گیا. البتہ یہ جو جوڑ ہیں.
جی.
اس کے اندر تو مٹی نہیں پہنچ رہی, نمس ہو رہا ہے.
بالکل.
تو فقہائے کرام فرماتے ہیں کہ جوڑوں کے اندر مٹی کا پہنچانا ضروری نہیں ہے.
ضروری نہیں ہے. یعنی اس طرح سے کرنا یہ ضروری نہیں ہے.
ضروری نہیں ہے.
جی.
بس صرف یہ کہ عرف عام میں دیکھنے والا.
جی.
یہ کہے کہ انہوں نے ہاتھ کا مسا کیا.
مسا
ہے. کافی.
جی.
ہے.
جی بالکل.
تو یہ چار چیزیں تیمم کے اندر واجب ہے.
جی بالکل.
پہلی چیز نیت ہے.
جی.
دوسری چیز دونوں ہاتھوں کو ایک ساتھ زمین پہ مارنا ہے.
جی.
تیسری چیز پیشانی کا مسا کرنا جس طریقے سے میں نے بیان کیا.
صحیح.
چوتھی چیز بائیں ہاتھ سے دائیں ہاتھ کی ہتھیلی کی پشت کا.
جی.
اور اسی طریقے سے دائیں ہاتھ سے بائیں ہاتھ کا.
حضور ہم آج اس سلسلے کو یہیں روکیں گے چونکہ ہمارے پروگرام کا دوسرا حصہ آپ ہمیں اجازت دیجیے، انشاءاللہ جو اس کے سوالات ہیں وہ اگلے ہفتے. ناظرین آپ ہمارا ساتھ دیجیے، پروگرام کے آخر تک آپ ہمارے ساتھ انشاءاللہ رہیں گے، اور امید ہے کہ جو تیمم کا طریقہ ہے وہ تمام ناظرین تک بہت اچھی طرح پہنچ گیا ہوگا. اور امید ہے اکثر ناظرین تیمم صحیح کرتے ہوں گے، لیکن بہت سے اگر نہیں کر پاتے ہیں تو امید ہے کہ ہمارا یہ پروگرام ان کی اصلاح کا سبب بنے گا. تو آپ ہمارے ساتھ رہیے، ملتے ہیں مختصر سے وقفے کے بعد. ناظرین اکرام، پروگرام راہ زندگی میں پھر سے آپ کا خیر مقدم ہے. ہمارا ساتھ دیجیے، اپنی گفتگو کو اپنے مہمان کے ساتھ آگے بڑھاتے ہیں. جی حضور، بہت سے سوالات ہیں جو واٹس اپ کے ذریعے ہم تک پہنچے ہیں، اگر اجازت دیں تو ہم ان کا سلسلہ شروع کریں گے. جی اگر آپ کچھ تیمم کے حوالے سے کہنا چاہیں تو آپ کے خدمت.
جی دو جملوں کو میں اضافہ کر دوں.
جی بسم اللہ.
کہ تیمم ابھی ختم نہیں ہوا.
جی
یہ ہم نے چار چیزیں بیان کی.
صحیح.
ایک مرتبہ ہاتھ کو مارا.
جی
پیشانی کا مسا کیا.
صحیح.
بائیں ہاتھ سے دائیں ہاتھ کا اور دائیں ہاتھ سے بائیں ہاتھ کا مسا کیا.
جی
اس کے بعد بنابر احتیاط واجب آیت اللہ خامنائی کے نزدیک اور بنابر احتیاط مستحب آیت اللہ خوئی اور آیت اللہ سیستانی کے نزدیک.
جی
یہ فرماتے ہیں کہ آپ جو ہے دوبارہ ہاتھ کو زمین پہ ماریے.
صحیح.
اور اس کے بعد جو ہے بائیں ہاتھ سے دائیں ہاتھ کی پشت کا.
جی
اور دائیں ہاتھ سے بائیں ہاتھ کی پشت کا مسح کیجیے.
صحیح.
تب آپ کا یہ تیمم جو ہے کامل. جی ہوگا اور کوئی فرق نہیں رکھتا.
جی
یہ تیمم جو ہے بدلز
غسل ہو
یا بدلز غسل ہو،
یعنی دوسری مرتبہ ہاتھوں کے لیے مارنا وہ مستحب ہے،
ضروری ہے آیت اللہ خامنائی کے نزدیک.
جی
اور مستحب ہے.
جی
آیت اللہ خوئی اور آیت اللہ سیستانی کے نزدیک.
بالکل حضور، بہت شکریہ. ابھی جو ریکارڈڈ سوالات ہیں اگر آپ اجازت دیں تو سب سے پہلے ہم ان سوالات کو دیکھتے ہیں کون کون سے ہیں، اور جو پہلا سوال ہے ان میں سے وہ ہم دیکھیں گے.
السلام علیکم. قبلہ میں سعودی عرب سے بول رہا ہوں، ظہور مہدی. میں چاہتا ہوں کہ جو تھوڑا پیسہ بینک میں ہے، جو اس سے پیسہ ہمیں ملتا ہے، اس کو ہم اپنے خرچ کے لیے، بچوں کی پرورش کے لیے اس کو خرچ کر سکتے ہیں. جیسے ڈپازٹ کر دیا ہے کچھ پیسہ، اس کے لیے آپ توضیح فرمائیں.
جی
بہت ہی آپ کی. السلام علیکم.
وعلیکم السلام. حضور سوال یہ ہے کہ بینک میں جو پیسہ جمع کر دیا ہے، ڈپازٹ کیا گیا ہے، اور اس کے پروفٹ سے جو ہمیں مل رہا ہے، جو پروفٹ مل رہا ہے اس کا،
جی جی
اس کو اپنے بچوں کے اوپر ہم خرچ کر رہے ہیں، تو اس میں کوئی اشکال تو نہیں ہے؟
البتہ دیکھیے، آپ جو ہے کس قسم کے بینک میں یہ پیسہ جمع کر رہے ہیں،
جی
یہ اہم سوال ہے، اور آپ کس کی تقلید کرتے ہیں،
جی
یہ دوسرا اہم سوال ہے.
صحیح.
مثلا آیت اللہ خامنائی کے نزدیک
جی
یہ فرماتے ہیں کہ اگر غیر اسلامی بینک ہے،
جی
چاہے وہ شخصی ہو، کسی آدمی کا بینک ہو،
جی
کسی کمپنی کا بینک ہو، حکومت کا بینک ہو،
صحیح
ایسے بینکوں میں آپ پرافٹ کے لیے پیسہ رکھ سکتے ہیں، کوئی حرج نہیں ہے.
جی
لیکن اگر کسی مسلمانی بینک میں، میں اسلامی نہیں کہہ رہا ہوں،
جی
کسی مسلمان کے بینک میں،
صحیح
شخصی بینک ہے،
جی
اور یا مثلا کسی اسلامی گورنمنٹ،
جی
جو مثلا اسلامی قانون پہ عمل نہیں کرتے مگر مسلمان ہیں،
صحیح
جیسے اکثر ممالک ہیں،
جی
خوب ان کا بینک ہے، اس کے اندر آپ جو پیسہ رکھ رہے ہیں کس نیت سے رکھ رہے ہیں؟
جی
اگر اس نیت سے پیسہ رکھ رہے ہیں کہ میں بینک کو قرض دے رہا ہوں،
جی
اس کے عوض میں بینک مجھے جو ہے ہر مہینہ 10,000 روپے دے گا،
صحیح
یہ ربا ہے، سود ہے، اور شرعی طور پہ حرام ہے،
جائز نہیں ہے.
جائز نہیں ہے.
صحیح.
لیکن اگر آپ کی نیت یہ ہے،
جی
کہ میں بینک کے نزدیک یہ پیسہ رکھ رہا ہوں، بینک کو یہ پیسہ دے رہا ہوں،
صحیح
گویا بینک امانت دار ہے تاکہ ہماری طرف سے یہ معاملہ دوسروں سے کرے،
جی
اور جو پرافٹ ہو وہ ہم کو دے، اگر اس نیت کے ساتھ اس نے رکھا ہے،
جی
تو کوئی حرج نہیں ہے.
یعنی یہ پیسہ جو ہے میرا خرچ کیا جائے گا دوسری چیزوں میں،
جی
جس سے
جی
تجارت ہوگی یا دوسرے معاملات ہوں گے، اور اس کے بعد جو پروفٹ ہوگا اس میں بھی اور بینک بھی،
بینک بھی شریف. البتہ نیت جو ہے قرض کی نہیں ہے،
قرض کی نہیں ہے بالکل،
بلکہ ہم دے رہے ہیں
بطور امانت، بینک کی مدد کر رہے ہیں،
بینک کی مدد کر رہے ہیں، کوئی بھی نیت ہو، قرض کی نیت. اگر قرض کی نیت ہوگی تو اس صورت میں جو ہے ربا یعنی سود آ جائے گا.
صحیح.
یہ ہے مثلا مسلمانی بینک. البتہ ہمیں پتا غیر اسلامی بینک میں کوئی حرج نہیں ہے،
جی
آپ لے سکتے ہیں.
صحیح.
لیکن آیت اللہ سیستانی،
جی
دامت برکاتہ، یہاں فرماتے ہیں،
جی
کہ اگر غیر مسلم بینک ہے،
جی
کوئی حرج نہیں ہے.
صحیح.
آپ ان سے پرافٹ لے سکتے ہیں، آپ اس میں جمع کر سکتے ہیں.
جی
لیکن اگر مسلم کا بینک ہے، اگر آپ نے مسلم کے بینک میں شرط کیا،
جی
कि मैं 1 लाख रुपए दे रहा हूँ इस शर्त के साथ कि 1,000 रुपए प्रॉफिट आप मुझे हर महीना दीजिएगा।
जी
तो आयतुल्ला सिस्तानी के नज़दीक जो है ये प्रॉफिट आपका सूद है, हराम है,
सही
नाजायज़ है
जी
मुसलमानी बैंक में।
जी
लेकिन आपने बगैर शर्त के अगर जो है इस्लामी बैंक में पैसा रखा,
जी
वलो ये कि आपको मालूम है
जी
कि ये 1 लाख रुपए पे 1,000 रुपए देंगे हमको,
जी
लेकिन आपने शर्त नहीं किया,
सही
तो आयतुल्ला सिस्तानी फरमाते हैं इस सूरत में जो 1,000 रुपए प्रॉफिट आपको माहाना मिल रहे हैं,
जी
इसमें से आप 500 रुपए राह खुदा में
जी
किसी मुतदय्यन फकीर को सदका दे दीजिए
सही
और 500 रुपए आप खर्च कर सकते हैं, मेरी इजाज़त है।
सही
चूंकि वो फरमाते हैं
जी
जो मुसलमानों का पैसा इस्लामी बैंक में रखा हुआ है
जी
ये मजहूलुल मालिक का हुक्म रखता है
सही
और इसका जो है मामला फकीह के हाथ में है।
जी
चूंकि ये मजहूलुल मालिक का हुक्म रखता है,
सही
लिहाजा बउनवान फकीह आयतुल्ला सिस्तानी ने फरमाया
जी
कि मैं आधा पैसा खर्च करने की इजाज़त देता हूँ
जी
और आधे को आप राह खुदा में खैरात कर दीजिए।
सही
ये किस सूरत में है?
जी
जब किसी मुसलमानी
मुसलमान
बैंक
बैंक
में
में
आप
रखा है
पैसा रखिए।
जी बिल्कुल। हुजूर ये जनाब जहूर मेहदी साहब थे सऊदी अरब से, जिन्होंने अपना नाम नहीं बताया था लेकिन हमें वैसे मैसेज में नाम इन्होंने लिखा था, तो हम बहुत शुक्रगुजार हैं जहूर मेहदी साहब के कि उन्होंने सवाल किया। और वाकई इंसान को सोचना चाहिए कि, और कुरान की भी आयत है, फल यंजुरिल इंसान इला तामे, कि वो क्या खा रहा है, बच्चों को क्या खिला रहा है। उन्हें
सही
ये यानी फिक्र हुई, उन्होंने सोचा कि हम जो पैसा रख रहे हैं बच्चों के लिए सही है या नहीं। वाकई हमारी सबकी जिम्मेदारी है। तो हुजूर इजाज़त दीजिए, इसके बाद जो दूसरा हमारा रिकॉर्डेड सवाल है हम
अच्छा
उसकी तरफ चलते हैं। जी
हेलो अस्सलाम वालेकुम, मैं हिंदुस्तान यूपी सहारनपुर से मोहम्मद रजा बात कर रहा हूँ। मौलाना साहब से मेरा सवाल था, क्या हम गैर मुस्लिम से हाथ मिलाना सही है या नहीं?
जी बिल्कुल, ये सवाल है मोहम्मद रजा साहब का सहारनपुर हिंदुस्तान से।
देखिए, गैर मुस्लिम से हाथ मिलाने में
जी
कोई मुश्किल नहीं है, कोई हरज नहीं है, आप हाथ मिला सकते हैं।
जी
अलबत्ता जो है और जो शरायत है वो अलग चीज़ है।
जी
ये खुद जिस माशरे में हम रह रहे हैं
सही
हाथ मिलाने में शरई तौर पर
जी
कोई मुजायका नहीं है।
सही
वाज़ेह सवाल जो है।
जी बिल्कुल। आप इसके बाद जो है सवाल उसको लेते हैं। जी फरमाएं।
सलाम अलैकुम, मैं कश्मीर से बोल रही हूँ। मेरा सवाल ये है कि इलाका में अगर नमाज जुम्मा पढ़ा रही हूँ और जो औरतें घर में बैठी होती हैं, क्या वो उसी वक्त नमाज शुरू कर सकती है या उनको इंतज़ार करना है खुतबा के ख़त्म होने तक?
जी बहुत शुक्रिया, ये सवाल कश्मीर से था।
जी, देखिए अगर आपको इस बात का यकीन हो गया कि वक्त जोहर दाखिल हो गया
जी
तो नमाज़ पढ़ने में कोई हरज नहीं है।
सही
चूँकि बाज़ औक़ात बाज़ आगाजुन करते हैं वक्त से थोड़ा पहले खुतबा शुरू कर देते हैं,
जी
लिहाजा आदमी शक में रहता है वक्त हुआ या नहीं हुआ।
सही
दीगर यह कि अगर आप खुतबा जुमा नहीं सुन रही हैं
जी
और उसका कोई फ़ायदा आपके नज़दीक नहीं है
जी
तो कोई हरज नहीं है।
यानी नमाज अगर इतनी, आप इतनी दूर हैं वहाँ से
जी जी
कि
जी
आवाज़ आप तक नहीं पहुँच रही है खुतबे की, और अगर सुन रही हैं तो बेहतर है कि फिर सुना जाए।
बेहतर ही, अलबत्ता नमाज अव्वल वक्त जो है वो अपना हुक्म रखती है,
जी
लेकिन इल्म के साथ जो है नमाज पढ़ना
जी
ये कहते हैं कि मतलब और फजीलत का बाइस है।
बेशक
अगर इल्म फिक्र में आपके एतकादात में खुतबे जुमा के ज़रिए इजाफा हो रहा है
जी
तो आप पहले उसको सुनिए खुतबे को,
सही।
उसके बाद जो है नमाज में मशगूल होइए।
अच्छा हुजूर एक सवाल यहाँ पे, यानी ये क्या सिर्फ ख्वातीन से मखसूस है या मर्दों के लिए भी है कि जो नमाज जुमा में हाजिर नहीं हो रहे हैं और अलग अपनी नमाज वो कायम करना चाहते हैं, पढ़ना चाहते हैं, तो क्या वो इंतज़ार करेंगे कि खुतबा ख़त्म हो जाए या नमाज जुमा ख़त्म हो जाए, या पहली नमाज पढ़ सकते हैं?
नहीं, देखिए एक अहम चीज़ ये है
जी
कि मारफत के साथ एक सजदा करना
जी
70,000 साल की इबादत से अफजल है।
जी
वाज़ेह बात।
बिल्कुल
खूब, अगर खुतबे जुमा से इंसान की मारफत में इजाफा हो रहा है
जी
तो इसके लिए ज़रूरी है कि खुतबे जुमा सुने,
जी
उसके बाद जो अपनी नमाज में मशगूल हो।
नहीं, ऐसी जगह जहाँ खुतबे की आवाज़ भी नहीं आ रही है, दूर है, वो शरीक नहीं हुआ है नमाज में, ऐसी जगह क्या इंतज़ार करेगा?
ना ना, इसी जगह कोई मुश्किल नहीं,
शरण क्या हुक्म है इसका कि वो नमाज़ पढ़ सकता है, अव्वल वक्त नमाज़ पढ़
पढ़
सकता
सकता
है?
है, कोई हरज नहीं।
जी ठीक है, बहुत
क्योंकि
शुक्रिया।
जुमा जो है वाजिब तखीरी है,
सही
इंसान चाहे जोहर की नमाज़ पढ़े या जुमे की,
जी बिल्कुल
अलबत्ता अगर शरायत के साथ जुमा मसलन मुनाकिद हो रही है नमाज जुमा,
सही।
तो इंसान को चाहिए तरजीह दे नमाज जुमा को।
हुजूर एक सवाल किया गया था गुज़िश्ता हफ्ते, लेकिन हम उसका जवाब नहीं दे पाए थे वक्त की कमी के बिना पर। मोहम्मद इसहाक भट्ट साहब ने पूछा था कश्मीर से, वो पूछ रहे हैं कि हालिया सैलाब की वजह से जो नुकसान हुए हैं कश्मीर में वो ज़ाहिर है सामने हैं, क्या गवर्नमेंट से नुकसान से ज़्यादा मुआवजा ले सकते हैं, यानी जो हमारा नुकसान हुआ है उससे ज़्यादा हम गवर्नमेंट से ले रहे हैं।
अलबत्ता एक चीज़ की तरफ मैं मुतवज्जे कर दूं,
जी
जो चीज़ गवर्नमेंट के ख़जाने में है
जी
वो उसकी ज़ाती प्रॉपर्टी नहीं है, ये तमाम मिल्लत तमाम कौम का हक है।
सही।
गवर्नमेंट एक वकील की हैसियत रखती है, बस
जी
वहाँ से उठा के एक आदमी को दे देती है।
सही।
लिहाजा नज़्म व ज़ब्त की रियायत करते हुए और दूसरों के हकूक ज़ाया ना हो, इसको मद्देनजर रखते हुए जायज़ नहीं है इंसान के लिए
सही
कि जमहूरी हुकूमतों में भी
जी
अपने हक से ज्यादा पैसा ले।
लेकिन हुजूर अगर तकाजा करे वो, मसलन कहे कि मेरा नुकसान तो इतना है लेकिन मुझे इतना चाहिए, चूंकि नुकसान सबका है मसलन, लेकिन अगर वो डिमांड कर रहा है उस सूरत में क्या है?
देखिए खुद डिमांड जो है इसमें फर्क है।
जी
कभी ऐसा होता हम जानते हैं अगर 10 लाख रुपए का दावा करेंगे
जी
तो 5 लाख रुपए हमको मिलेंगे और
जी
5 ही लाख रुपए हमारा क्या है खसारा है
जी,
तो इस सूरत में कोई हर्ज नहीं है। लेकिन अगर 5 लाख की जगह 7 लाख उसे मिलेंगे उसे पहले से मालूम है तो तकाजा भी नाजायज है।
सही
जी। जमहूरी हुकूमत के कवानीन जो है
जी
ज़रूरी हैं हमारे लिए ताकि माशरे में नज्म व ज़ब्त बाकी रहे, हम
जी
उसकी रियायत करें।
और इसका सबसे बड़ा नुकसान ये होगा कि किसी को ज़्यादा मिल जाएगा, किसी को कुछ भी नहीं मिलेगा,
कुछ भी नहीं मिलेगा, दूसरे का हक ज़ाया होगा,
दूसरे का ज़ाया होगा। हुज़ूर बहुत शुक्रिया। एक सवाल किया गया है ये इंडिया से किया है बाकिर रज़ा नकवी साहब हैं, उन्होंने पूछा है खुम्स के हवाले से, उनके मुसलसल दो सवाल हैं, हम देखते हैं उन दोनों का जवाब कहाँ तक दे पाएंगे। कि रहबर इनकलाब इस्लामी हज़रत आयतुल्लाहिल उज़्मा खामनेई दामत बरकातो के नज़दीक इनके जवाबात मुझे चाहिए, और कहा कि क्या उस पर खुम्स देना होगा या नहीं, यानी उसके फ़ायदे पर, माफ़ कीजिएगा, इन्होंने कहा इस साल में जो रकम असली माल में लगाई गई है, असली माल में जो रकम लगाई गई है क्या उस पर भी खुम्स देना होगा या नहीं, या सिर्फ उसके फ़ायदे पर खुम्स दिया जाएगा?
देखिए जो असल सरमाया में आपने जो है रकम लगाई है, कौन सी रकम लगाई है
जी,
अगर उस रकम का खुम्स आपने पहले दे दिया है
जी
खूब, अब इस वक्त असल सरमाया जो है लगा रहे हैं, असल सरमाया में ये रकम लगा रहे हैं, खुम्स नहीं है।
सही।
एक असल सरमाया को एक आदमी ने गिफ्ट दिया है, 10 लाख रुपए हमको दिया काय के लिए, बिजनेस के लिए, इसके अंदर भी खुम्स नहीं है
जी।
असल सरमाया कर्ज हो
जी,
इसके अंदर भी खुम्स नहीं है
जी।
असल सरमाया
सही
महर का पैसा हो, औरतों के महर का पैसा
जी,
इसके अंदर भी खुम्स नहीं है। और सब मिला के अगर असल सरमाया वो माल है जो साल की खर्च का, अभी साल मुकम्मल नहीं हुआ है
जी,
एक आदमी खुम्स का पाबंद है
सही,
साल में मतलब 5 लाख की दरामद हुई, उसने उठा के दूसरी जगह लगा दिया
जी,
ये अगर साल की दरामद में इसका शुमार हो रहा है
तो इस पे भी नहीं है,
इस पर भी खुम्स नहीं है।
सही।
सिर्फ उस माल पे खुम्स है
जी
जो सरमाए में लगाया जा रहा है
जी,
जिस पर खुम्स नहीं निकाला गया है
सही,
और वो जो है मऊने साल से इजाफी भी आ रहा है
सही, ये इजाफी और खुम्स नहीं निकाला गया,
मतलब तिजारत के जरिए सनात के जरिए इंसान ने पैसा जमा किया
जी
खूब, अभी खुम्स की तारीख नहीं है या खुम्स की डेट जो है निकल गई मसलन
जी, बिल्कुल
खुम्स नहीं निकाला, ये चाहता है जो है सरमाया लगाए
जी
खूब, इसके ऊपर खुम्स वाजिब होगा
जी।
लेकिन अगर हदिया है, तोहफा है,
उनके ऊपर
गिफ्ट है, कर्ज है, महर है,
सही सही,
इसके ऊपर खुम्स नहीं।
सही। हुजूर दूसरा सवाल इनका यह है कि जो रकम इस वक्त बैंक में है क्या उस पर खुम्स देना होगा, ये सिर्फ उसके प्रॉफिट पर खुम्स निकाला जाएगा?
फिर वही सवाल आएगा, जवाब
जी,
आएगा
जी,
कि ये खुम जो रकम आपकी जो है बैंक के अंदर है कौन सी है, इसका खुम्स आप पहले निकाल चुके हैं या नहीं निकाला
जी,
अगर पहले इसका खुम्स आप निकाल चुके हैं
जी
तो दोबारा सिर्फ प्रॉफिट पे खुम्स होगा
जी,
खुद असल सरमाया पे खुम्स नहीं होगा
जी।
लेकिन अगर कोई ऐसा माल है जो 10 साल के लिए बैंक में रख दिया गया
जी,
खूब बैंक में रखने की वजह से खुम्स साकित नहीं होता है।
सही।
हाँ अलबत्ता ये आपके चूंकि हाथ में नहीं है लिहाजा जब भी ये रकम आपको मिलेगी खुद इस रकम के ऊपर और इसके प्रॉफिट के ऊपर खुम्स देना आपके लिए जरूरी होगा,
जरूरी हो जाएगा। हुजूर इजाजत दीजिए एक रिकॉर्डेड सवाल हम और लेते हैं जी।
अस्सलाम वालेकुम। ये मैंने पूछना था आपसे कि आदम साहब से ये दरख्वास्त है, पहला जवाब आपने दे दिया, थैंक यू। सेकेंडली इसकी जो पाकिस्तान में बॉन्ड जो इस वक्त सिस्टम एक राइज है उसमें यानी फ़ायदा आलमोस्ट कभी कभार बॉन्ड नहीं निकलते और बॉन्ड फ़ायदा भी निकल जाता है, आइदर दीज थिंग्स विद रिस्पेक्ट टू इस्लाम एंड शरीयत आर वैलिड और या ये चीज़ें जो है ना हराम उस नुक्ते में आ जाती है, यानी ये भी सूद के ज़िम्मे में आ जाती है, व्हाट यू से अबाउट दैट?
सही हुजूर, गुज़िश्ता हफ्ते एक सवाल हुआ था प्रॉफिट के हवाले से, सूद के हवाले से, और एक
जी
था लॉटरी के हवाले से, ये उसी
सही
से मरबूत है। वो पूछ रहे हैं कि बॉन्ड जो निकलते हैं तो उसमें कभी कभी निकलता है, कभी कभी नहीं निकलता है,
सही
उसको
सही
क्या कहेंगे? क्या वो भी जो निकल रहा है वो सूद में आएगा या प्रॉफिट में रहेगा? उसका इस्तेमाल हमारे लिए जायज़ है या नहीं?
खुद देखिए, बाउंड है क्या चीज़, ये हमारे लिए मुजमल है, वाज़े नहीं है।
जी
अगर बाउंड से मुराद या बांड हमारे यहाँ कहते हैं,
जी
इससे मुराद लाटरी, जुआ, इस किस्म की चीज़ें हैं, तो आप
सही,
भी जानते हैं ये हराम है।
ये हराम।
लेकिन कभी ऐसा होता है बाज़ कंपनियाँ
जी
वो एक कागज़ जो है निकालती हैं,
सही,
वो कहती हैं मसलन हम जो है जमहूरी इस्लामी ईरान से मिट्टी का तेल ख़रीदने जा रहे हैं,
सही
हमें 50 अरब रुपए की ज़रूरत है,
जी
जो आदमी चाहे इसके अंदर शरीक हो जाए,
सही
जो नफ़ा होगा उसमें मसलन हम 60% नफ़ देंगे,
जी,
अगर नुकसान हो जाएगा तो हम नुकसान जो है बर्दाश्त नहीं करेंगे, आप ही के ज़िम्मे जाएगा,
यानी शेयर जिस तरह से होते हैं,
शेयर कह लीजिए, सहम, हिस्साबंदी।
जी जी
और
बिल्कुल
आप जानते हैं कि ये कंपनी जो है ये काम कर रही, कोई हर्ज नहीं है
जी
उसके अंदर, चाहे आपका नुकसान हो चाहे आपका फ़ायदा हो, कंपनी को आप माल दे रहे हैं क्यों,
सही
प्रॉफिट हासिल करने के लिए, बिजनेस करने के लिए, कोई हर्ज नहीं है।
सही। तो हुजूर, लेकिन कभी ऐसा भी होता है, कहीं बॉन्ड से मुराद ये तो नहीं है कि मसलन हम अगर कोई सामान खरीदते हैं, किसी मसलन कंपनी जो है वो ऐलान करती है कि अगर आप हमारे यहाँ से कार खरीदेंगे तो इस
जी
महीने जो जितने भी खरीदार होंगे उसमें हम एक इनाम देंगे उनको, और
सही
फिर कुरे कशी के जरिए या किसी दूसरे जरिए से इम्तियाजात, पॉइंट्स जो है उनको दिए जाते हैं, उसके जरिए से एक इनाम का ऐलान करते हैं, किसी एक को वो इनाम मिलता है।
तब भी कोई हर्ज नहीं है। अगर हमने गाड़ी ऐसी कंपनियों से
कोई
खरीदा
भी
जो
चीज़ हम
है,
सामान खरीदते
कि
हैं
कोई सामान खरीदिए आप जो है,
उसके साथ जो इनाम निकल रहा
जी
है या
जी
कोई प्रॉफिट,
उसमें मालूम नहीं इंसान को निकलेगा या नहीं निकलेगा,
जी बिल्कुल
क्योंकि असल सरमाया जो है वो
जी
माल के मुकाबले में दे रहा है, गाड़ी के मुकाबले में दे रहा है,
सही
चावल खरीदने के मुकाबले में दे रहा है,
जी
वो साइड की चीज़ है। अगर इनाम निकल आता है तो ये मालिक बन जाएगा इनाम का,
जी बिल्कुल
नहीं निकलता
सही,
तब भी कोई हर्ज नहीं
तो
है।
जायज़ है, ये भी कोई हर्ज नहीं
कोई
है।
हर्ज
हुजूर, एक सवाल और किया गया था इंडिया से कि एक शख्स पहले खुम्स निकालता था लेकिन उसने 2008 से खुम्स नहीं निकाला, उसका
जी
क्या हुक्म है? क्या इन्हें यानी इन्हीं और इन्हीं सालों में उसने कुछ रकम जो है मस्जिद वगैरह में भी खर्च की है तो उसका क्या हुक्म है?
देखिए, आयतुल्ला सिस्तानी
जी
दामत बरकातो इस सिलसिले में फरमाते हैं
जी
कि अगर किसी इंसान ने जो खुम्स नहीं निकाला,
सही
100 रुपए थे, 100 रुपए का खुम्स नहीं निकाला,
जी
इसके ज़रिए उसने मामला किया या मस्जिद में चंदा दिया,
जी
तो ये 100 रुपए उठा चंदा दे दिया मान लीजिए, या
जी
किसी को गिफ्ट दे दिया,
सही
तो ये खुम्स उसके ज़िम्मे आ जाएगा।
सही
खुद माल में तसर्रुफ इसके लिए हराम नहीं है, ये
सही
मामला भी सही है इसका।
जी
लेकिन बरखिलाफ आयतुल्ला खामनाई
जी
दामत बरकातों के, आप फरमाते हैं इस आदमी के लिए जायज़ नहीं है
जी
जिस माल में खुम्स वाजिब है,
सही
खुम्स निकालने से पहले तसर्रुफ करें।
जी
अगर उस माल में से इंसान ने मस्जिद के अंदर भी चंदा दिया है
सही
तो चंदा लेने वालों को या
जी
खुद इस इंसान को चाहिए
जी
कि जो हमारा वकील है उससे सुलह करे,
सही
या खुद हमारे तक जो है नामा भेजे, लेटर भेजे,
जी
हम उसको जायज़ करार दें तो जायज़ होगा, वरना जायज़ नहीं होगा।
सही। हुजूर, आज एक खुम्स के हवाले से मैं और सवाल लेता हूँ, उसके बाद देखते हैं हमारे पास वक्त कितना बचेगा। एक सवाल किया गया है कि क्या मेरे पास कुछ रकम है जिस पर खुम्स वाजिब है, क्या हम उस रकम से लाइफ इंश्योरेंस बीमा, अपनी ज़िंदगी बीमा कर सकते हैं इस नियत के साथ कि इस रकम की जो किस्तों में वापसी होगी उसमें से मैं खुम्स अदा करूँगा, या जब जमा की हुई रकम मिलेगी तब खुम्स अदा करूँगा, मेरे पास जो पैसे हैं मैं उससे बीमा कराना चाहता हूँ और नियत यह है कि जब मुझे रकम वापस मिलेगी तो मैं उससे खुश नहीं।
अलबत्ता देखिए, आयतुल्ला सिस्तानी के नज़दीक मैंने अर्ज़ किया कि बेहतर यही है कि इंसान जिस रकम पे खुम्स वाजिब है
जी
उसमें तसर्रुफ़ ना करे।
सही।
लेकिन खुदा ना करदा तसर्रुफ़ कर लेता है, कोई मामला कर लेता है,
जी
चाहे वो बीमे का मामला हो या किसी और चीज़ का मामला हो,
सही
तो इसका मामला करना जायज़ है, हराम नहीं है, और
सही
ये खुम्स की रकम उसकी गर्दन पे आ जाएगी।
जी
और ये जो है इंसान असल माल का भी खुम्स देगा
जी
और असल माल का खुम्स निकालने के बाद जो उसका प्रॉफिट होगा उसका भी खुम्स देना इसके लिए
जी
ज़रूरी
बिल्कुल।
होगा।
हुजूर, अभी एक सवाल आया है, रिकॉर्डेड सवाल है खुम्स के हवाले से, अगर आप इजाज़त दें तो उसको भी सुन लेते हैं। जी
हेलो, अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुहू। मेरा आलिम साहब से यह सवाल है कि अगर किसी ने ज़िंदगी भर खुमस नहीं निकाला है या ज़कात नहीं निकाली है, अब वो निकालना चाहता है, उसके लिए क्या हुक्म है उसको?
जी हुजूर, मैं गुजारिश करूंगा बहुत मुख्तसर तौर पे, चूंकि वक्त हमारे पास बहुत कम है।
देखिए, खुम्स जो है या ज़कात का निकालना हर आदमी पे वाजिब नहीं है।
सही।
खुम्स और ज़कात उस आदमी पे वाजिब है जिसके अंदर इस्तेताअत है निकालने की।
सही।
मतलब खुम्स है, खुम्स साल भर की बचत के ऊपर है।
जी।
जिस इंसान के यहाँ बचत ही नहीं है,
सही,
उसके ऊपर कोई खुम्स नहीं है।
जी।
बस अगर उसे मालूम है कि 10 साल पहले बचत होती थी,
जी,
तो वो तखमीना लगाए।
जी।
और तखमीना लगाने के बाद जितनी रकम का उसे यकीन या इत्मीनान हो, उतनी उतनी रकम बतौर खुम्स अदा करें, इंशाल्लाह बरूज जिम्मा हो जाएगा।
सही, बिल्कुल।
और अगर ऐसे पूरा पैसा नहीं दे सकता,
जी,
तो जिस मर्जे तकलीद की वो तकलीद कर रहा है,
जी,
उससे बात करे, वो हो सकता है किस्तों पर भी राजी हो जाए।
हुजूर, बहुत शुक्रिया, यहाँ पर आपसे हम खुदाफ़ज़ी करेंगे, चूंकि वक्त खत्म हो चुका है। खुदाफ़ज़। नाज़रीन, आपके भी बहुत शुक्रगुजार हैं कि आपने इतने सवालात हमें भेजे, और आपके सवालात अभी बहुत थे लेकिन वक्त हमारा खत्म हो गया, इसके लिए हम आपसे माजरत चाहते हैं। और आप जितने हो सके रिकॉर्डेड सवालात आप हमें भेजिए। आप देखते हैं कि रिकॉर्डेड सवालात को हम पहले लेते हैं, लेकिन जो लिख के भेजते हैं उनको हम बाद में लेते हैं। अगर आप चाहते हैं कि जल्दी जवाब मिले, तो आप रिकॉर्डेड सवाल हमें भेजिए व्हाट्सएप के जरिए। बस अब आपको खुदा की पनाह में देते हैं, हमें दीजिए इजाज़त। खुदाफ़िज़, फ़ी अमानिल्लाह।